अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा लक्ष्मी गौडेल र तुला अधिकारीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एशिया बैंक लिमिटेड।
एनआईसी एशिया बैंक पनि साथी पनि।
जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनेको भीड़, स्थानीय चुनावमा सुरक्षा दिन चाहनेमा युवा बढी।
विश्व बैंकले पश्चिम नेपालको पर्यटन विकासमा योजनाबद्ध लगानी गर्ने, सुर्खेतको वीरेन्द्रनगरलाई स्मार्ट सिटी बनाउने तयारी।
बाल श्रमिक मुक्त घोषित बाँकेमा 4000 बाल श्रमिक, बाँकेबाट सीमा पार हुने महिलाहरूको अभिलेख राख्न शुरू।
र जाजरकोटमा कांग्रेसका युवा नेताको हत्या, रुकुममा धामीको सिफारिशमा मात्रै अस्पतालको उपचार।
अलिकति पैसा जम्मा भइराखेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामानै गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल बैङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने
नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेशन भइसकेका तर ओठ नाक नमिलेका, गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर। फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
पश्चिम डायरीको शुरूमा जिल्लामा म्यादी प्रहरीमा भर्ना खुलेको, भर्नामा युवाहरू सबभन्दा बढी आकर्षित भएको खबर छ। म्यादी प्रहरीको भर्नामा भीड आजको कान्तिपुरले लेखेको छ। स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी बन्नका लागि दरखास्त फारम भर्न जिल्ला प्रहरी कार्यालयहरूमा दिनहुँ युवा युवतीहरूको भीड़ बढ़दै गएको छ। दाङमा हालसम्म 919 पुरूष र 240 महिला गरी 1159 जनाले फारम भरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो। यस्तै सल्यानमा स्थानीय तह निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना हुन युवा तथा युवतीको सदरमुकाममा लर्को नै लागेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार 18 वर्षदेखि 54 नागेकाले फारम भर्न सक्ने भए पनि युवाहरूमा बढ़ी आकर्षण देखिएको हो। यस्तै मुगुमा पनि युवाको आकर्षण धेरै देखिएको छ। चैत्र 13 17 गतेसम्म म्यादी प्रहरीमा भर्ना हुनका लागि प्रहरी कार्यालयले दरखास्त आह्वान गरेपछि त्यहाँ युवा युवतीको सदरमुकाममा घुइँचो नै लागेको छ। म्यादीमा आवेदन दिन चाहनेमा पूर्व प्रहरी र सेनाका जवानहरू पनि रहेका छन्। यस्तै बाँकेमा पनि जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन दिन आउने युवाहरूको घुइँचो छ। भर्ना आह्वान गरेको 3 दिनभित्र 700 बढ़ीले आवेदन लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रवक्ता वीर बहादुर थापाले जानकारी दिनुभएको आजको नेपालगंज टाइम्सले छापेको छ। उता जाजरकोटको खबर छ। जिल्लाको शिवाले गाउँपालिका 8 जुङ्गा थापा चौरका 26 वर्षीय परसाराम रेग्मीले म्यादी प्रहरीमा भर्ना हुन मंगलबार हिजो जिल्ला प्रहरी कार्यालयमा आवेदन दिनुभयो। भेरी ज्ञानोदय क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत रेग्मीले अध्ययन खर्च जुटाउनकै लागि म्यादीमा आवेदन दिएको बताउनुभयो। राजेन्द्र कार्कीले आजको अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
विश्व बैंकले पश्चिम नेपालको पर्यटन आधार विकासमा लगानी गर्ने भएको छ। नेपालगंजमा हिजो सरकारवालासँगको छलफलमा विश्व बैंकका निजी क्षेत्र विशेषज्ञ साउन मेन्नलले पश्चिम नेपालमा पर्यटनको प्रचुर सम्भावना भएकाले दीर्घकालीन योजना बनाएर लगानी गर्ने जानकारी दिनुभयो। उहाँले अब हामी पश्चिम नेपालमा 5-10 वर्ष योजना बनाएर लगानी गर्दैछौ। उहाँका अनुसार लगानीका लागि अध्ययन शुरू भइसकेको छ। उहाँले भन्नुभयो त्यहाँ के गर्नुपर्छ, यहाँको सम्भावना के छ, सबै अध्ययन गरेपछि 10 वर्षे पर्यटन रणनीति योजना बनाएर लगानी गर्छौं। पश्चिम नेपालमा राराताल, खप्तड, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा शुक्ला जस्तै कैयौं पर्यटकीय सम्भावना रहेको उहाँले बताउनुभयो। नेपालका गौरव गर्न लायक राराताल, फोकसुन्डे, काक्रे विहार, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्र, बागेश्वरी, स्वर्गद्वारी, बुलबुलेताल, काञ्चीरोबा, हिम श्रृंखला लगायत थुप्रै ऐतिहासिक तथा धार्मिक पर्यटक स्थल पश्चिम नेपालमा छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
बाँके जिल्ला बाल श्रमिक मुक्त घोषणा भएको 9 वर्ष बित्यो, तर जिल्लामै 4,000 भन्दा बढ़ी बालबालिका बाल श्रमिकको रूपमा कार्यरत रहेको पाइएको छ। सन् 2007 नोभेम्बर 20 जिल्ला बाल कल्याण समिति र बाल बालिकाको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाले बाँकेलाई बाल श्रमिक मुक्त जिल्ला घोषणा गरे पनि अझैसम्म कार्यान्वयन हुन सकेको छैन। नेपालगंज उपमहानगरपालिका, सिबिन, युनिसेफ, सेभ द चिल्ड्रेन र प्लान इन्टरनेशनलले सन् 2007 गरेको संयुक्त सर्वेक्षण नै अहिलेसम्मको आधिकारिक तथ्याङ्क रहेको छ। उक्त सर्वेक्षण अनुसार नेपालगंजमा मात्र 2,942 बाल श्रमिक रहेको नेपालगंज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले जानकारी दिनुभयो। बाल श्रमिक राख्नेलाई कानूनी कार्यवाही हुने व्यवस्था भए पनि बाल श्रमिक राख्नेलाई स्थानीय प्रशासनले चाहिँ अझै कार्यवाहीको दायरामा पनि ल्याउन सकेको छैन। विश्वराज पछलडंगेले आजको नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
प्रादेशिक राजधानीको चर्चासँगै सुर्खेतको वीरेन्द्रनगरले स्मार्ट सिटीको लक्ष्य पुर्याउँदै गएको छ। प्रमुख राजनीतिक दलहरूले प्रदेश नम्बर 6 को राजधानी वीरेन्द्रनगरलाई बनाउने प्रतिबद्धता जनाएसँगै यहाँको भौतिक तथा प्राविधिक विकासले गति लिन थालेको हो। स्मार्ट सिटीका रूपमा विकास गर्न वीरेन्द्रनगरलाई आधुनिकी प्रविधिसँग जोड्न थालिएको छ। स्मार्ट सिटीका लागि शहरका क्रियाकलाप तथा गतिविधिहरूलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने हुन्छ, जस अन्तर्गत वीरेन्द्रनगरलाई सीसी क्यामेराबाट निगरानी गर्न थालिएको हो। यस्तै नगर क्षेत्रमा सोलर बत्ती जडान गरिएको छ। सवारी आवागमनलाई सहज बनाउन वीरेन्द्रनगरमा 4 लेन सड़क निर्माणको कार्यले पनि तीव्रता पाएको छ। यस्तै स्मार्ट सिटीका लागि आवश्यक पर्ने अन्य आधारभूत पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढ़ेको नगरपालिकाले जनाएको छ। प्रदेश नम्बर 6 को राजधानी हुने सम्भावना बढ़ेसँगै वीरेन्द्रनगरलाई आधुनिक शहरको रूपमा विस्तार गर्न लागि हो। आजको अन्नपूर्ण पोस्टमा ललित बहादुर बुढाले यो खबर लेख्नु भएको छ।
खाडीमुलुक जाने भन्दै भारतीय सीमा पार गरेका नेपाली महिला हराउन थालेपछि स्थानीय प्रशासनले नेपाल भारत सीमा जमुनामा अभिलेख राख्न शुरू गरेको छ। त्यसमा उनीहरूको नाम, ठेगाना, जान लागेको मुलुक र घरको सम्पर्क नम्बर समावेश गर्ने गरिएको छ। सीमा पार गरेका महिला सम्पर्कविहीन भए वा हराए खोज्न सहज हुने ठानेर फागुनदेखि अभिलेख राख्न थालिएको हो। अब यसलाई निरन्तरता दिनेछौ। बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भन्नुभयो, अभिलेख राख्दा हराएका व्यक्तिको खोजी गर्न सहज हुनेछ। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
अस्पतालमा जचाउन लैजान पनि धामी झाँक्रीको सिफारिश चाहिन्छ भन्दा पत्याउन गाह्रो पर्छ। रुकुमको सिस्नेका बासिन्दा भने यस्तै नियति भोगिरहेका छन्। बिरामी भए पनि धामीको सिफारिश बिना उनीहरू अस्पताल जान सक्दैनन्। जोखाना हेरेर धामीले यसको निर्णय गर्ने गर्छन्। यो चलन सिस्नेमा वर्षौंदेखि चल्दै आएको छ। सिस्नेमा 5 गाउँ छन्। भाङ, भट्टेचौर, पाखापानी, लामपाखा र ठूलो सिस्नेमा स्थानीयले धामीको सिफारिश बिना बिरामीलाई अस्पताल लैजान पाउँदैनन्।
पश्चिम डायरीमा द्वन्द्वकालीन घटनाको प्रतिवेदनका लागि बनेको कार्यदल 2073 के गर्दैछ?
11 गतेदेखि हामीले काम सुरु गरेको हो। संयोजक जी लगायत 5 जना हामी छौं। त्यसमा हाम्रो चाहिँ विषयको हिसाबले हामी बाँडिएका छौं। घटनाहरूलाई विषय शीर्षकहरू दिएर बाँडिएको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्ने तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आईभीपी, यूभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, एक्सप्रेस मजदूर रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363990।
वस्तु उच्च विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आजै खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज। सम्पर्क नम्बर 98582580877।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि।
ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ।
इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपीको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपीको चोक होलसेल तथा फुटकर विक्रेता। कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरीज, आइफोन 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिक चोक। सम्पर्क नम्बर 081520615।
ओहो दाई, कता जाँदै हो?
यसो मल लिन बाहिरतिर जान लागेको।
कस्तो मल, कहाँबाट ल्याउँदै हुनुहुन्छ?
अब बजारमा जे पाइन्छ त्यही ल्याउनु पर्ला।
त्यस्तो पनि हुन्छ दाई, प्रत्येक वर्ष रासायनिक मलको असन्तुलित प्रयोगको कारणले माटोको गुणस्तरमा ह्रास आएको हुँदा माटोको सुधार गर्न नेपाल सरकारबाट जिल्ला कृषि विकास कार्यालय मार्फत प्राङ्गारिक मल खरिदमा कृषक दाजुभाइहरूलाई प्रति केजी बढीमा रु 10 अनुदान दिई प्रति एक कठामा कठा 50 केजीका दरले 1500 केजीसम्म अर्थात् 30 कठा 1 हेक्टरका लागि अनुदान दिने व्यवस्था रहेको। समयमै आफ्नो सेवा केन्द्रबाट सिफारिस लिनुहोस्, नजिकको डिलरबाट उक्त मल खरिद गर्नुहोस् र यो मौकाको फाइदा उठाइहाल्नुहोस्।
हजुर, विस्तृत जानकारीका लागि जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क राख्नुहोला।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
द्वन्द पीड़ितहरूलाई न्याय प्रदान गर्नका लागि सहयोग पुर्याउन नेपालमा 6ठौं पटक गठन भएको कार्यदल अर्को प्रतिवेदनको तयारीमा छ। प्रतिवेदनका लागि प्रवक्ता सहितको टोली मध्य तथा सुदूरपश्चिम पुगेर काठमाडौँ फर्किएको छ, तर कार्यदलले अहिलेसम्म पठाएका प्रतिवेदन उप काम चाहिँ हुन सकेका छैनन्। द्वन्द प्रभावित व्यक्ति परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एवं परीक्षणका लागि बनेको कार्यदल 2073 के गर्दैछ त? जवाब दिँदै कार्यदलका प्रवक्ता डाक्टर सुभाष चन्द्र यादव।
11 गतेदेखि हामीले काम सुरु गरेको हो। संयोजक जी लगायत 5 जना हामी छौँ। त्यसमा हाम्रो चाहिँ विषयको हिसाबले हामी बाँडिएका छौँ। घटनाहरूलाई विषय शीर्षकहरू दिएर बाँडिएको छ, किनकि 5 कार्यदलमा जुन शीर्षकहरू समावेश भएको थियो त्यही शीर्षकको आधारमा र त्यही घटनाहरूलाई हामीलाई छानबिन परीक्षण गर्ने सम्बन्धी कार्यादेश छ। त्यही शीर्षक हो मृतक, बेपत्ता, अङ्गभङ्ग, सम्पत्ति क्षति, विस्थापित, अपहरण, टुरा।
तपाईँहरूको यो कार्यदलले विवरण मात्रै बुझाउँछ? योभन्दा अगाडिका कार्यदलले पनि धेरै पटक विवरणहरू बुझाइसके, तर पीड़ितले न्याय क्षतिपूर्ति पाउने कुराहरू अन्यलमै छन्। तपाईँको अब यो कार्यदलमा आइसकेपछि तपाईँले दिएको त्यो विवरण कार्यान्वयनमा आउँछ भन्नेमा विश्वस्त हुनुहुन्छ तपाईँ?
पहिलोदेखि 4 कार्यदलसम्म जुन घटनाको विवरणहरू परीक्षणहरू गरिएर जुन प्रतिवेदन पेश गर्यो शान्ति मन्त्रालयले सधैँ अब जिल्लाहरू छन् सबैमा शान्ति समितिहरू छ, मुख्यतया शान्ति समिति उजुरीहरू लिने निवेदनहरू लिने काम गर्छ र त्यसलाई चाहिँ मन्त्रालयमा पठाउँछ। वास्तविक रूपमा के हो भने मन्त्रालयमा पठाउँदा पनि ती निवेदनहरूको स्वामित्व लिने काम अगाडि बढाउने काम त्यतिकै हुँदैन। कार्यदलको माध्यमबाट कार्यदल गठन भएको बेलामा सिफारिसहरू जुन गए तिनीहरू कायमको अवस्थामा छ। एक त समयावधि पाँचौ कार्यदलको 3 महिना, त्यो समयावधिमा बुझाउँदा बुझाउँदै पनि के भयो भने भूकम्प आयो, फेरि त्यति बेला नाकाबन्दीको कुराहरू पनि आयो अनि त्यो अगाडि बढेको थिएन।
जस्तो त्यो त अगाडि बढेन, तपाईँ पनि अब कार्यदलको प्रवक्ता हुनुहुन्छ, अहिले अनुगमनमा पनि हिँडिरहनु भएको छ। जस्तो द्वन्द्व प्रभावित व्यक्ति परिवारहरू छन् र त्यसै गरी जुन संरचनामा भएका क्षतिका कुराहरूको पनि तपाईँहरूले विवरणको छानबिन गर्ने कुराहरू जुन छन् कार्यान्वयनमा जान्छन् कि जान्नन् भन्ने प्रश्न हो।
तपाईँलाई म के भन्नु भने हामीले त्यो चाहिँ मन्त्रालयले अगाडि बढाएको छ। अब 38-30 अगाडि बढ्यो भने अब जुन हामीले दिइरहेछौँ सबै बढ्छ, यसमा कुनै शंका नलिए हुन्छ। यो हामीले दिएको प्रतिवेदन अगाडि बढ्छ अनि राहत चाहिँ पाउनुहुन्छ उहाँहरूले, यसमा ढुक्क भए हुन्छ।
तपाईँले ढुक्क भइरहेको भनिरहँदा जस्तो बनेका दुईवटा आयोग सुस्ताएको अहिले महसुस पीड़ितहरूले गरेका छन् र उनीहरूमा निराशा अहिले यति बेला छाएको छ। सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्य किरण गुरुङ नै 1 महिनादेखि मिटिङमा उपस्थित नभएको भन्ने खालका समाचारहरू पनि आइरहेका छन्। तपाईँ एउटा प्रवक्ता भइसकेको हिसाबले पनि अब यस्ता खाले मुद्दाहरू जो वर्षौंदेखि पीड़ामा भएका पीड़ितहरूलाई राहत र उचित न्यायका लागि के गर्न सकिन्छ?
आयोग संवैधानिक आयोग हो, स्वतन्त्र शान्ति आयोग। आयोगको काम भनेको परिपूरण र न्याय दिलाउने। अब उहाँहरूले काम गरिरहनु भएको छ, काम गर्दा गर्दै अप्ठ्याराहरू आइरहन्छन्। अब सशस्त्र द्वन्द पनि त अब कति दिन हामीले वार्ता गर्दा गर्दै पनि 10 साल त लाग्यो त द्वन्दमा, फेरि त शान्ति सम्झौताको भएको पनि 10 साल भयो। पहिला नै सम्झौता भएको सत्यनिरूपण आयोग र बेपत्ता आयोग गठन गर्ने त्यो त कहाँ धेरै दिन भएको छ र 2 साल भयो। अब निराशा हरूको कुराहरू गर्दा हेर्नुहोस्, अब पीड़ित त वास्तवमा मानिनुहोस् पीड़ित त पीड़ितै हो।
तपाईँ प्रवक्ता 2073 भइसक्दासम्म अहिले कस्तो छ? जस्तो क्षति भएका कुराहरू ती संरचना पुननिर्माणका कुराहरूमा के सुधार भएको छ अहिले?
एउटा सबभन्दा के हामी चाहिँ यसरी जिल्लागत जाँदा एउटा कुरा के देख्यो भने सुधार त यस्तो हो, दिनानुदिन यो कुराहरू चाहिँ अब 5 लाख पहिला घोषणा गरेको त्यो पनि अब हकदारहरूको केही कारणले के आफै सूचनाको अभावको कारणले अहिलेसम्म सरकारले निकासा नदिएको कारणले अहिलेसम्म बाँकी थियो। अब यसपालि कम्तीमा के भएको छ भने यो कसैलाई अपुग नहुने गरी पुग्ने गरी भनौँ न सबै द्वन्द पीड़ित भन्नाले मृतक र बेपत्ताका हकदारलाई पुग्ने गरी सबै जिल्लामा 5 लाख रुपियाँ निकासा भइसकेको अवस्था छ।
अब अन्त्यमा तपाईँ यो कार्यदलको प्रवक्ता भइरहँदा होइन जति पनि द्वन्द प्रभावित परिवारहरू हुनुहुन्छ व्यक्तिहरू हुनुहुन्छ होइन उहाँहरूलाई कस्तो आश्वासन दिनुहुन्छ?
प्रवक्ता मात्र होइन म आफै पनि द्वन्द पीड़ित हो, मेरो बुवा शहीद हुनुभएको हो। अब आफ्नै पाटोले मैले जसरी आफ्नो हेरिरहेको छु त्यसरी नै उहाँहरूलाई पनि के भन्छु भने यो यसरी द्वन्दहरू चाहिँ भइरहने कुरा चाहिँ सधैँ होइन। यो हामीले के सन्तोष गर्नुपर्छ भने अब द्वन्द त भइयो, यति सशस्त्र द्वन्द भयो, अब 10 साल जुन हामीले बाँच्ने आधारहरू हाम्रा चाहिँ यो बालबच्चाहरू चाहिँ अहिले मान लिनुहोस् स्कुल यता कन्टिन्युस शान्तिसँग भनौँ बाँच्ने आधारहरू जुन निर्माण भयो त्यो नै उपलब्धि हो र राहत क्षतिपूर्ति न्याय देर हुन्छ तर अन्धेर हुँदैन म भन्न चाहन्छु। र त्यसैको चाहिँ आस्था राखेर कानूनमा न्यायमा आस्था राखेर हामी चाहिँ शान्त चित्तले त्यो न्यायको चाहिँ प्रतीक्षा गर्ने हो म भन्छु।
द्वन्दकालीन घटनाको प्रतिवेदनका लागि बनेको 6 कार्यदलका प्रवक्ता सुभाष चन्द्र यादव र सावित्री गिरी। प्युठान स्थित चर्चित धार्मिक स्थल स्वर्गद्वारी पर्यटकीय पूर्वाधार अभावले अपेक्षित विकास हुन नसकेको सरकारवालाले बताएका छन्। खास गरी स्थानीय तहमा सरकारवाला बीच एकताको अभाव स्वर्गद्वारी विकासको मुद्दा सरकारको प्राथमिकतामा नपर्नु र कठिन भौगोलिक अवस्थितिका कारण यो क्षेत्रले विकासको गति लिन नसकेको उनीहरूको ठम्याइ छ। आजको नयाँ पत्रिकामा खबर छ।
जाजरकोटको भेरी नगरपालिका 3 थाप्ले निवासी कांग्रेस नेता 36-वर्षीय रविन्द्र शमशेर शाहको हत्या भएको छ। हिजो साँझ जिल्ला अस्पताल नजिकै जाजरकोट डोल्पा सड़कमा 7-8 जनाको अपरिचित समूहले ढुङ्गाले हानेर हत्या गरेको हो। शाह जाजरकोट डोल्पा सड़कको खलंगा रिम्ना खण्डमा इभिनिङ वाक गरिरहेको मौका छोपी अपरिचित व्यक्तिहरूले घेरा हालेर अचानक ढुङ्गा प्रहार गरेको सहयोगी हिटलर सिंह राठौरले बताउनुभयो। उहाँसँगै रहेका राठौरले भागेर ज्यान जोगाउन सफल भएको बताउनुभयो। निविसंघका पूर्व केन्द्रीय सदस्य तथा पाँच तारा युवा संरक्षक मंचका अध्यक्ष रहेका शाह जिल्लाकै अग्रपन्थीका समाजसेवी मानिनुहुन्छ। उहाँ अभिभावक हुनुहुन्थ्यो। हत्याराले शाहको टाउको तथा अनुहारमा ढुङ्गाले कुच्याई सड़कमै हत्या गरे पश्चात शव 500 मिटर तल भीरमा फालेका थिए। प्रहरीलाई भीरबाट मृतकको शव निकाल्न आधा घण्टा लागेको थियो। शाहको हत्यापछि जाजरकोटमा सुरक्षा चुनौती थपिएको छ। 2 किलोमिटर दूरीमा शाहको हत्या भए पनि प्रहरी भने आधा घण्टापछि मात्र घटनास्थल पुगेको थियो। हत्यारा जंगलको बाटो लुकेर भाग्न सफल भएका छन्। हत्याराको खोजीमा चारैतिर सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताउनुभयो। कान्तिपुरमा खबर छ पश्चिम डायरीमा कृष्णसार एफएमसँग व्यापार क्षेत्रको अपेक्षा
जागरणका कार्यक्रमहरू उपभोक्ताहरूलाई पनि जानकारीमूलक यसका कार्यक्रमहरू पनि सञ्चालन गरिदिए अझै राम्रो हुने थियो
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगंज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
हेर हेर भाँडा माझेको ताल, भित्र कपडा त्यस्तै छन्, घर सफा गरेका छैन, पानीका गाग्रा रित्तै छन्, अझ रोएर पो नाटक गर्छे, मा आउँदासम्म सबै काम सक्ने।
यस्ता हिंसात्मक कार्यहरू गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। बालबालिकालाई संलग्न गराई गैर कानूनी कार्य आफू पनि नगरौं, अरूलाई पनि गर्न नदिऊ।
यदि बालबालिकालाई यौन दुर्व्यवहार, लागू औषध ओसार प्रसार, बाल श्रम लगायतका कार्यमा संलग्न गराउने वा जबरजस्ती गर्ने गराउने कार्य गरेमा हदैसम्मको कारवाही हुन सक्छ। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। कृष्णसार एफएमले 8 वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रको प्रतिक्रिया र सुझाव लिइरहेको छ। साथी शम्भु प्रसाद थारूले आजको नागरिक आवाजका लागि नेपालगंजका उद्योगी व्यापारीहरूको कृष्णसार एफएम प्रतिको अपेक्षा संकलन गर्नुभएको छ।
बुद्धिवाद रूपीके न्यू दियाली सुनचाँदी पसल घरबारी टोलको प्रोप्राइटर कृष्णसार एफएम सामुदायिक रेडियोको रूपमा जुन उद्देश्य लिएर स्थापित भएको थियो लगभग ऊ आफ्नो उद्देश्यमा अगाडि बढ़िरहेको जस्तो लागेको छ मलाई। व्यवसायीहरूका हकितका बारेमा उनीहरूका जागरणका कार्यक्रमहरू उपभोक्ताहरूलाई पनि जानकारीमूलक यसका कार्यक्रमहरू पनि सञ्चालन गरिदिए अझै राम्रो हुने थियो।
मेरो नाम झविन्द्र प्रसाद मरासिनी, प्रतिष्ठानको नाम आर्थिक अभ्यास इम्पेक्स। यो कृष्णसार एफएम सर्वप्रथम त 8 वार्षिक वर्ष पूरा गरी 9 वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हार्दिक बधाई दिन चाहन्छु। अबको भनेको चाहिँ आर्थिक विकासहरूलाई चाहिँ को लागि चाहिँ यस्ता कार्यक्रमहरू ल्याउनु पर्यो, त्यसले गर्दाखेरि चाहिँ विकास सम्बन्धीहरू चाहिँ कार्यक्रमहरू लिएर आउँदा अझ राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
मेरो एभरेस्ट जुत्ता उद्योग रतिलाल पराजुली। कृष्णसार एफएम अहिलेको सञ्चार माध्यम एफएम सबैभन्दा राम्रो, सबैलाई मेरो मात्रै होइन सबैलाई राम्रो छ। अब यो सञ्चारहरू पत्रकारहरू दैविकहरू गर्दा पनि सुख दुःख जस्तो ठाउँमा पनि ज्ञानको महिमा र सम्पालन सञ्चार सङ्कलन गर्छन्, त्यो जानकारी हुन्छ।
मेरो नाम मनिष कुमार श्रीवास्तव हो, म एमएस इन्टरप्राइजेसमा म आफै ओनर हुँ। सर्वप्रथम म कृष्णसार एफएमलाई बधाई दिन चाहन्छु, एकदम धेरै खुसी र हरेक भाषाभाषीको प्रोग्राम चलाउँदा धेरै राम्रो लागिरहेछ, उसले पुरा समावेशी तरिकाले लगेर गइरहेको छ समाजले मलाई जस्तो लाग्छ। प्लस त्यसमा तपाईँको अलि व्यापारीको पनि प्रोग्राम चलाइदियो भने व्यापारीले के छ समस्या, कस्तो छ बजारको, के छ हिसाब किताब, त्यो पनि यस्तो यस्तो प्रोग्राममा चलायो भने धेरै राम्रो र धेरै खुसी लाग्छ।
मेरो नाम नेपाली गुप्ता कसौन्दन, सदरलाइन वार्ड नम्बर 15, कृष्णसार एफएमको जग्गा जग्गा
त्यहाँ ठाउँ ठाउँमा त्यसले आफ्नो बेला बेलामा आफ्नो सब रेडियोबाट लैजान्छ, त्यहाँको प्रोग्राम पनि समाचार प्रकाशित गर्छन्। एफएमको 5:30-6 बजेको समयमा त्यसले पुरै समाचार सुनाउँछन्। त्यो सबभन्दा राम्रो हामीलाई लागेछ। जसो बिहान पाहा त मान्छेले सुनिराखेछ, अब दोपहरको समयमा पनि अलिअलि दिएपछि झन् राम्रो हुन्छन्।
राजा विमानस्थल नेपालगंजमा मेसिन जडान भएको करिब एक वर्षपछि यात्रुको हाते झोला चेकिङ गर्ने ह्याण्ड ब्यागेज एकसरी सञ्चालनमा आएको छ। भेरी अञ्चल प्रहरी कार्यालयले दुईजना प्रहरीलाई नागरिक उड्डयन प्राधिकरणबाट 2 हप्ते तालिम दिएपछि मेसिन सञ्चालनमा आएको हो। मेसिन सञ्चालनमा आएपछि ड्यूटीका प्रहरीलाई व्यक्ति पछि झोला छामछुम गर्ने झन्झट टरेको छ। आजको नागरिक पश्चिमेलीमा टेकेन्द्र बस्यालले यो खबर लेख्नु भएको छ।
नेकपा एमाले बाँकेले नगर र गाउँपालिका कमिटी बनाएको छ। गत चैत्र 1 गते सरकारले घोषणा गरेको स्थानीय तह अनुसार आफ्ना कमिटीहरूलाई पुनर्संरचना गरिएको एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले बताउनुभयो। पुनर्संरचना गरिएको कमिटीले स्थानीय तह निर्वाचन हाक्ने उहाँले जानकारी दिनुभयो। यस्तै कंग्रेस बाँकेले चाहिँ निर्वाचन केन्द्रित भेलाको आयोजना गरेको छ। हिजो क्षेत्र नम्बर 2 को भेला गरेको कांग्रेस नेताहरूले केन्द्रीय निर्देशन आउनासाथ निर्वाचनको रणनीति बनाउने जानकारी दिनुभयो। आजको दैनिक नेपालगंजमा खबर छ। यसैबीच संविधानको संशोधनमा माग गर्दै आएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरूले हिजो तराईका अधिकांश निर्वाचन कार्यालय घेराउ गरेका छन्।
सरकारी अस्पताल आफ्नै फार्मेसी सञ्चालन गर्न असक्षम देखिएका छन्। अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने सरकारी नीति रहे पनि माग अनुसार औषधि आपूर्ति नहुँदा प्रभावकारी हुन नसकेको हो। आफैले सबै औषधि पुर्याउन नसकेपछि गौराई स्थित राप्ती उपक्षेत्रीय अस्पतालले द आफ्नो हाताभित्रै साझा औषधि बिक्री कक्ष समेत सञ्चालन हुन दिइरहेको छ। यसअघि औषधि बिक्री गर्दै आएको साझा स्वास्थ्य सेवा अस्पतालले फार्मेसी चलाएपछि हट्नुपर्ने व्यवस्था थियो। आजको कान्तिपुरमा दुर्गालाल केसीले यो खबर लेख्नु भएको छ।
यता भेरी अञ्चल अस्पताल नेपालगंजले हिजोदेखि एनआईसीयू सेवा निशुल्क गरेको छ। अस्पतालमा सुत्केरी सेवा निशुल्क भएसँगै नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिकाको तेस्रो संशोधन 2073 अनुसार निशुल्क एनआईसीयू सेवा सञ्चालनमा ल्याइएको दैनिक नेपालगंजमा खबर छापिएको छ।
नेपालगंजमा भइरहेको मोटरसाइकल चोरी र चोरी घटनामा मोटरसाइकल मोडिफाइड गर्ने गिरोहलाई नै प्रहरीले पक्राउ गरेको छ। फागुन महिना 24 गते नेपालगंज 2 घरबारी टोलबाट अर्घाखाँची पाली 2 बस्ने सकिल अलीको भेज 4P13-18 नम्बरको निलो पल्सर मोटरसाइकल चोरी भएको थियो। उक्त घटनामा अनुसन्धान भइरहेकै बेला हिजो नेपालगंज 18 बस्ने राजकुमार रौनियारको 4P41 नम्बरको मोटरसाइकल चोरीको घटनामा अनुसन्धान गर्दा गिरोहका 3 जना सदस्य फेला परेका हुन्। आजको दैनिक नेपालगंजमा खबर छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले 3 महिना अघि बाँकेका ग्रामीण नाकामा पनि मानव तस्करी विरूद्ध परामर्श केन्द्रहरू स्थापना गर्ने निर्णय गरे पनि गैर सरकारी संस्थाले उक्त निर्णय अटेरी गरेर बसेको खुलेको छ। खाड़ी मुलुकमा नेपाली महिलाहरू बेचिने गरेको तथ्यहरू बाहिर आइरहँदा प्रशासनले न्यूनीकरणका लागि दिएको निर्देशन अटेरी गरिएको विनय दीक्षितले दैनिक नेपालगंजमै खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। नागरिक मतमा हामीले लगातार स्थानीय निर्वाचनको सन्दर्भ उठाइरहेका छौं। अब हुने स्थानीय निर्वाचनका विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालगंज नगरका अध्यक्ष गौरव चन्दको विचार।
अब चुनाव त हुनैपर्छ, किनभने प्रजातन्त्रमा चुनाव भएन भने त्यसको त कुनै मूल्य मान्यतै रहँदैन। चुनाव त आवश्यकै छ, अति आवश्यक छ। संविधान कार्यान्वयन गर्नको लागि झनै आवश्यक छ। चुनावमा सहभागी हुनु नै प्रजातान्त्रिक पद्धति हो र मेरो ख्यालले सम्पूर्ण पार्टीहरू त्यसमा चाहिँ लाग्नै पर्छ। अब हेर्नुहोस्, अब 19 वर्ष भयो लगभग अब त्यो बेला जन्मेको बच्चाहरू अहिले भोटर राइट नभइसके र युवाहरू पनि बढी ऊ छ अहिले अब उम्मेदवारीमा इच्छा राखेको छन् र हामी चाहिँ हरेक वार्डमा युवाहरू सकभर युवाहरू अब जस्तो महिला भनेको छ 2 महिलामा एउटा दलित अनिवार्य छ। त्यही कारण चाहिँ हामीले युवाहरूलाई नै बढी हामी जोड दिन्छौँ र महिलाहरू त आवश्यकै परिहाल्यो र रह्यो मेयर र उपमेयर क्यान्डिडेटमा चाहिँ अब हामी पार्टीले पनि हामीले निर्णय गरिसकेका छन् र अब तपाईँले चिनिराख्नु भएको नेपालगंजको लागि चिर परिचितै व्यक्ति पनि डाक्टर धवल शमशेर राणा, उहाँ चाहिँ मेयरको लागि हाम्रो चाहिँ क्लियर क्यान्डिडेट भइसक्नु भयो, उहाँ नै हाम्रो क्यान्डिडेट हो र त्यससँगै हामीले टिम बनाउँछौँ र सकभर हामीले चाहिँ बढी युवालाई नै हामी अगाडि सार्छौँ।
नेपाल पत्रकार महासंघको 62 स्थापना दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पत्रकार महासंघ बाँके शाखाले बिहान प्रभात फेरीको आयोजना गरेको छ। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
जिल्ला जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनेको भीड़, स्थानीय चुनावमा सुरक्षा दिन चाहनेमा युवा बढ़ी।
विश्व बैंकले पश्चिम नेपालको पर्यटन विकासमा योजनाबद्ध लगानी गर्ने, सुर्खेतको वीरेन्द्रनगरलाई स्मार्ट सिटी बनाउने तयारी।
बाल श्रमिक मुक्त घोषित बाँकेमा 4,000 बाल श्रमिक, बाँकेबाट सीमा पार हुने महिलाहरूको अभिलेख राख्न शुरू।
र जाजरकोटमा कांग्रेसका युवा नेताको हत्या, रूकुममा धामीको सिफारिशमा मात्रै अस्पतालको उपचार।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी गोपीसँगै लक्ष्मी र मतुला बिदा हुन्छौ। आज चैत्र 16 गते बुधबार, मार्च 29 तारिक, स्थानीय निर्वाचन आउन अब 47 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।